मेचीनगर नगरपालिकाको सहकार्यमा भिजन खबरमा अब पालो मेचीनगर खबरको
नमस्कार रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक मङ्गलबार बिहान 8 बजे प्रसारण हुने मेचीनगर नगरपालिका संघको सहकार्यमा उत्पादित र प्रसारित कार्यक्रम मेचीनगर खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। मेचीनगर नगरपालिका नेपालको पूर्वी प्रवेशद्वार हो। अहिले भारत लगायत तेस्रो देशहरूबाट मेचीनगर नगरपालिकाको पूर्वी नाका काँकरभिट्टा हुँदै हजारौंको संख्यामा नेपालीहरू नेपाल आएका थिए। तिनलाई व्यवस्थित गरेर कोरोना भाइरस COVID-19 को संक्रमण समुदायमा फैलन नदिन संक्रमणलाई व्यवस्थित गर्नका लागि महत्त्वपूर्ण काम भइरहेको छ र सो कामको नेतृत्व नगरपालिकाले गरिरहेको छ। अहिलेको पछिल्लो अवस्थाका सन्दर्भमा कुराकानी हामी उपमेयर मीना पोखरेल उप्रेतीसँग आजको कार्यक्रममा हामी कुराकानी गर्नेछौँ। त्यसै गरी मेचीनगर नगरपालिका वडा नम्बर 9 का सदस्य इन्द्र प्रधान अहिले न्यायिक समितिमा पनि हुनुहुन्छ। उहाँसँग पनि आजको अङ्कमा कुराकानी गर्नका लागि हामीले कुराकानी गरेका छौँ। अहिले कोरोना भाइरस COVID-19 को संक्रमण तीव्र रूपमा बढिरहेकाले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि हामीले अहिले सामाजिक दूरी कायम गर्ने बहुत सामाजिक दूरी कायम राखेर अगाडि बढ्ने गरीको अवस्था छ। हात धुने सेनिटाइजरको प्रयोग गर्ने लगायतका कामहरू कोरोना भाइरसको महामारीबाट बच्नका लागि अहिले प्रयोग गर्नुपर्ने गरीको अवस्था छ। अहिलेसम्म विश्वभरमा कोरोना भाइरस COVID-19 3,14,80,487 जना संक्रमित भएको पछिल्लो तथ्याङ्क छ भने अहिलेसम्म 2,40,78,785 कोरोना भाइरस संक्रमित केसहरू अहिले क्लोज भएको छ। 2,31,09,498 अर्थात् 96% कोरोना भाइरसका संक्रमितहरू अहिले निको भएको अवस्था छ भने 9,69,287 अर्थात् 4% कोरोना भाइरसका संक्रमितहरूको अहिले मृत्यु भएको अवस्था छ। त्यसै गरी अहिले विश्वभरमा 74,01,702 कोरोना भाइरसका सक्रिय संक्रमितहरू रहेका छन् र पछिल्लो समय नेपालको छिमेकी देश भारतमा तीव्र रूपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ। अहिले विश्वभरमा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमितहरूको संख्या अहिले विश्वभरमा 70,46,216 जना पुगेको छ भने कोरोना भाइरसबाट विश्वभरमा मृत्यु हुनेहरूको संख्या माफ गर्नुहोला अहिले अमेरिकामा मृत्यु हुनेहरूको संख्या 204,506 जना पुगेको छ। त्यसै गरी कोरोना भाइरस संक्रमितहरू भारतमा तीव्र रूपमा फैलिरहेका छन् र भारतमा कोरोना भाइरस संक्रमितहरू फैलिरहँदा 55,60,105 जना कोरोना भाइरसका संक्रमितहरू अहिले फैलिएको अवस्था छ र भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या 88,965 जना पुगेको छ। भारतमा कोरोना संक्रमणपछि 44,94,720 जना कोरोना भाइरसका संक्रमितहरू अहिले निको भएको अवस्था छ र 9,76,420 कोरोना भाइरसका संक्रमितहरू अहिले भारतमा एक्टिभ केस रहेको छ। अहिले तेस्रो स्थानमा ब्राजिल छ कोरोना भाइरसका संक्रमितहरूमा भने मेचीनगर लगायत हाम्रो नेपालको तीन तिरको सिमाना भारतसँग जोडिएको छ। भारतमा तीव्र रूपमा कोरोना भाइरसको संक्रमण फैलिरहँदा त्यसबाट नेपाल अछुतो हुन सकेको छैन। नेपालमा पनि अहिले पछिल्लो समय कोरोना भाइरसका संक्रमितहरू समुदायमा देखिन थालेका छन्। तीव्र रूपमा नेपालमा पनि कोरोना भाइरसको संक्रमण भइरहेको छ। संक्रमण तीव्र रूपमा भइरहे पनि जनजीवनलाई सामान्य बनाउनका लागि स्वास्थ्य प्रोटोकलहरू पुरा गरेर अहिले यातायात पनि खुलिसकेको छ। आन्तरिक हवाई उडान पनि खुलिसकेको छ। बाह्य हवाई उडान पनि खुलिसकेको अवस्था छ। अहिले हामीसँग कुराकानी गर्नका लागि मेचीनगर नगरपालिका वडा नम्बर 9 सदस्य तथा न्यायिक समितिका सदस्य इन्द्र प्रधानसँग टेलिफोन सम्पर्क भएको छ र उहाँसँग कुराकानी गर्न गइरहेका छौँ। सदस्यज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनको मेचीनगर खबरमा। सदस्यज्यू, यहाँलाई हार्दिक
धन्यवाद। नमस्कार, मेचीनगर नगरपालिका र म व्यक्तिगत तर्फबाट।
इन्द्र सर, अहिले चाहिँ यहाँ चाहिँ न्यायिक समितिको सदस्य पनि हुनुहुन्छ, मेचीनगरमा चाहिँ अहिले न्यायिक समितिका कामहरू कसरी सञ्चालन गर्दै हुनुहुन्छ, यसका बारेमा जानकारी गराइदिनुहोस् न।
हजुर गणेशजी, धन्यवाद सर। वर्तमान अवस्थामा विश्वभरि नै यो कोरोना COVID-19 संक्रमणले विश्वभरि यो चाहिँ राई भइरहेको अवस्थामा नेपाल पनि अछुतो छैन। त्यसभित्र पनि स्थानीय सरकार मेचीनगर नगरपालिका, जुन मेचीनगर नगरपालिकाकै पूर्वी द्वारको सिमानासँग भारतको पानीटाङ्गीसँग पश्चिम बङ्गालसँग जोडिएको अवस्थामा यहाँ पनि पछिल्लो चैत महिनादेखि यो अवस्था व्यापक रूपमा चलिरहेको छ। तथापि मेचीनगर नगरपालिकाको विशेषत प्रमुख उपप्रमुखहरूको व्यवस्थापन अन्तर्गत चाहिँ यसलाई सामान्य रूपमा लिइरहेको, राम्रो व्यवस्थापन गरेर गइरहेको छ। विभिन्न क्वारेन्टाइनको व्यवस्था नगरपालिकाभित्र 4-5 क्वारेन्टाइनको व्यवस्था गरिएको छ। सो अनुसार लगभग 2-3 PCR चेक पनि भइरहेकोले गर्दाखेरि मलाई जानकारी भए अनुसार यो त्यसले गर्दाखेरि यहाँ धेरै नै अन्य जिल्लाहरूभन्दा अति नै न्यून रहेको अवस्था छ। तथापि हिजो मात्रै एउटा घटना घट्यो, जुन चाहिँ 72 एकजना आमै जुन चाहिँ यो कोरोना पुष्टि भएर चाहिँ मृत्यु भएको देखिएको छ। त्यसको लागि चाहिँ न्यायिक समितिको तर्फबाट हार्दिक संवेदना प्रकट गर्न चाहन्छौँ।
हजुर हजुर, अहिले यो कोरोना भाइरसको संक्रमण फैलन्छ भन्ने डरले सङ्घीय सरकारले नै लकडाउन सुरु गरेपछि चैत यता यहाँहरूले यो न्यायिक समितिका कामहरू चाहिँ कसरी अगाडि बढाउँदै हुनुहुन्छ?
यसमा चाहिँ हाम्रो न्यायिक समितिको संयोजक आदरणीय उपप्रमुख मिना पोखरेल उप्रेतीज्यूको संयोजकतामा जुन चाहिँ एउटा स्थानीय सरकारभित्र न्यायिक समितिको जुन चाहिँ अवधारणा छ त्यसको संयोजक उपप्रमुखको संयोजकतामा 3 सदस्य हुने भनेर, त्यस अन्तर्गत हामीले चैत महिनादेखि नेपालमा यो लकडाउन सुरु भइसके पछाडि हामीले नगरपालिकाभित्र नै यो न्यायिक समितिमा आउने मुद्दाहरू, गत आर्थिक वर्षमा गणेशजी म तपाईँलाई जानकारी गराउँ, लगभग हामीसँग 132 मुद्दा सङ्ख्या चाहिँ दर्ता भएको थियो। सो अन्तर्गत हामीले त्यसलाई मुद्दा फर्सेट गरेको अवस्था थियो र त्यसमा पनि वडा कार्यालयको विभिन्न मुद्दासँग सम्बन्धित 18 मुद्दा आएका थियो र यो यस आर्थिक वर्षमा चाहिँ यो कोरोनाले गर्दाखेरि चाहिँ हामीले व्यापक रूपमा यो बिचमा चाहिँ हामीले त्यसलाई चाहिँ ग्याप गरेका थियौँ। त्यो मुद्दासँग सम्बन्धित हामीले टोटली हेरेका थिएनौँ, किनकि हामीले दुई पक्षलाई नगरपालिकाले बोलाइरहँदाखेरि मान्छेको भिडभाडहरू सङ्ख्या बढिरहेको अवस्थामा त्यसलाई एकदमै न्यूनतम व्यवस्थापन अन्तर्गत चाहिँ दुई पक्षको 2-2 सम्बन्धित मुद्दासँग पक्ष र दुई पक्षले चाहिँ 2-2 मात्रै लिएर आएर चाहिँ त्यसलाई चाहिँ हामीले चाहिँ न्यायिक समितिकै इजलासबाट चाहिँ हामीले त्यसलाई न्यायिक निरूपण गरिरहेको चाहिँ यहाँलाई जानकारी गराउन चाहन्छु।
इन्द्र सर, अहिले मेचीनगरमा चाहिँ कस्ता कस्ता खालका समस्याहरू रहेछन्, यो न्यायिक समितिमा चाहिँ कस्ता कस्ता विषयवस्तुहरूलाई लिएर स्थानीयवासीहरू आउनुहुन्छ, कस्ता कस्ता मुद्दाहरू पर्छन्
भनेपछि? एकदम एकदम राम्रो कुरा हो। यो उठाउनु भयो। वास्तविक रूपमा हामीले यस आर्थिक वर्ष 2076-77 असार महिनामा जुन चाहिँ हाम्रो असार महिनामा नगरपालिकाको यो आर्थिक वर्ष 77-78 बजेट व्यवस्थापनको नगर परिषदले नगर परिषद बसिरहँदाखेरि चाहिँ त्यहाँनिर हाम्रो न्यायिक समितिको तर्फबाट प्रतिवेदन पेस भएको थियो र त्यस अन्तर्गत चाहिँ हाम्रो साउन भदौ छोडेर यतापट्टि चाहिँ होइन सरी त्योभन्दा अगाडिको असारसम्मको अवस्थामा हामीले 81 मुद्दा फर्स्ट गरेका अवस्था थियो। त्यसमा विशेष त म तपाईँलाई पहिलो नम्बरमा के भन्न चाहन्छु भने अहिलेसम्म हरेक नगरपालिकामा अन्य नगरपालिकाबाट पनि यो न्यायिक समितिको सहकार्य गरिरहँदाखेरि विशेष गरेर श्रीमान श्रीमतीको मुद्दा अलिकति बढी आइरहेको र त्यसमा चाहिँ अलिकति एक नम्बरमा चाहिँ जग्गा सिमाना विवादसँग मुद्दा रहेको अवस्था छ र हामीले गत आर्थिक वर्षमा मुद्दा दर्ता र किसिमको फस्यो चाहिँ हामीले 81 चाहिँ मुद्दा निर्कोल गरेका थियौँ जसमा चाहिँ जग्गा सिमाना विवादसँग सम्बन्धित 16 थियो, बाटोघाटो मुद्दा 6 थियो, लेनदेनका व्यवहारहरू समेत चाहिँ यो नगरपालिकाले फसुट गरेको छ 14 थियो, माना चामल मुद्दा सङ्ख्या मुद्दासँग 5 सङ्ख्या थियो, कुटपिटका मुद्दा 4 थियो, गाली बेजितीका मुद्दा 3 थियो, सुँगुरको खोर हटाउने अथवा फोहोर मैला चाहिँ व्यवस्थापन गन्ध दुर्गन्धित भएकोले गर्दाखेरि त्यस 3 थियो र श्रीमान श्रीमतीको झगडाको विवाद 7 थियो, अंश विवादका मुद्दा 2 थियो, जन्म विवाह दर्तासँग सम्बन्धित 2 थियो, घर जग्गा रोकासँग 7 थियो, घर जग्गा फुकुवा हामीले 4 गरेको अवस्था छ सर।
भनेपछि सबैभन्दा बढी चाहिँ सात सिमानाकै मुद्दाहरू आइराखेका छन्।
हजुर यो सात सिमानाकै मुद्दा पहिलो नम्बरमा छ, लगभग दोस्रो नम्बरमा श्रीमान श्रीमतीको पनि लिनुपर्ने अवस्था आउँछ, तथापि अन्य सङ्ख्यात्मक रूपमा चाहिँ त्यसलाई हेर्ने भने तथापि यो सङ्ख्या अलिकति कम भए तापनि अन्य सङ्ख्यालाई हेर्दा व्यापक रूपमा चाहिँ यो महिला र श्रीमान श्रीमतीको आपसी मेलमिलाप नहुने त्यस्ता खालको चाहिँ मुद्दा आएको अवस्था छ सर।
इन्द्र सर, यहाँहरूले चाहिँ काम गरिरहँदा हिजो यहाँहरू जितिरहँदाखेरि एउटा पार्टीबाट निर्वाचित हुनुभयो होइन, पार्टीबाट जानुभयो, उम्मेदवार हुनुभयो, भोट माग्नुभयो, जित्नुभयो, अहिले मुद्दा हेर्न बसिरहँदाखेरि चाहिँ यो हिजो मलाई भोट दिने मान्छे हो कि होइन भन्ने गरीको धारणा चाहिँ आउँदो रहेछ कि रहेनछ, कस्तो अनुभव हुन्छ?
भनेपछि एकदमै यो राम्रो कुरो, तथापि यो चाहिँ मैले चाहिँ मलाई हामीलाई यो के अरे न्यायिक समितिको समितिको सदस्यमा नियुक्त गरिरहँदाखेरि त्यस पछाडिका मुद्दाको रूपमा चाहिँ हामीले विशेष त त्यो ठाउँमा न्यायिक समितिमा इजलासमा बसिसकेको अवस्थामा हामीले पार्टीसँग भन्दा पनि वास्तविकमा पीडित र पीडकको बिचमा समस्या के हो त्यो समस्यालाई चाहिँ एकदमै आन्तरिक भित्रैबाट नै त्यसलाई सहजीकरण गरेर चाहिँ हामीले न्याय निरूपण गरिरहेका छौँ। त्यसले गर्दा दुई पक्षलाई तथापि दुवै पक्ष चाहिँ अब 100-100 हिसाबले चाहिँ अब त्यो जित्न सकिँदैन, तथापि केही मात्रामा तलमाथि त हुन्छै पनि फेरि पनि हामीले चाहिँ नगरपालिकाको न्यायिक समितिले एउटा हामीले चाहिँ एम बनाएका छौँ, एउटा हाम्रो उद्देश्य के छ भने चाहिँ उहाँहरूको चाहिँ विवाद अथवा झगडालाई समाधान गर्नका निमित्त चाहिँ पुनर्मिलन होस्, उहाँहरूमा चाहिँ यो झगडालाई चाहिँ यो कारणले चाहिँ यहाँहरूको बिचमा चाहिँ समस्या आएको त्यसले गर्दाखेरि चाहिँ भोलिको समयमा चाहिँ यहाँहरूको बिचको सम्बन्ध चाहिँ पुनर्निर्माण होस्, पुनः सम्बन्ध जस्तो पहिला थियो त्यस्तै कायम होस् भन्ने किसिमले चाहिँ विशेष त हाम्रो न्यायिक समितिको प्रमुखजीको यो छट रहेको छ र उहाँको निर्देशनअनुसारले नै हामीले विशेष रूपमा चाहिँ यसलाई चाहिँ अहिलेसम्मको भगवान्को कृपाले चाहिँ मेचीनगर नगरपालिकाको 15 वार्डबाट आउँदै गरेका मुद्दाहरूलाई चाहिँ हामीले विशेष त यो प्रकारले हेरिरहेका छौँ र भगवान्को कृपाले हामी जे होस् अलिकति सफल भएको हामी महसुस गर्छौँ, तथापि कमी कमजोरी अझै पनि रहेको अवस्था छ।
इन्द्र सर, अहिले चाहिँ यहाँहरू जनतालाई प्रत्यक्ष सेवा दिने जनप्रतिनिधि होइन, सङ्घीय सरकारले प्रदेश सरकारले जे जे निर्णय गरे पनि त्यो नागरिकसम्म पुर्याउने डेलिभरी गर्ने ठाउँमा यहाँहरू हुनुहुन्छ, कतिको चाहिँ यहाँहरूलाई त्यो काम गरिरहनका लागि चाहिँ ओडामा ओडाध्यक्षले मात्रै आफूले भन्ने आफ्नो एकलौटे ढङ्गले गर्ने अथवा सबै जनप्रतिनिधिसित छलफल गरेर गर्ने अहिलेको परिस्थिति के छ?
गणेशजी, बडा राम्रो कुरा तर दुःख पनि लाग्छ। म मेची नगर वार्ड नम्बर 9 को वडा सदस्य एकदमै वास्तविकमा अहिले हजुरले भन्दै गरेको त्यो प्रक्रिया चाहिँ अझै पनि हामीले जनप्रतिनिधिहरू वास्तविकमा जनप्रतिनिधिहरूले लक्ष्य नताकेको अवस्था देखिन्छ। त्यही विषयमा मेरो चाहिँ व्यापक रूपमा उहाँसँग एउटा तातो गर्मा गर्मी चाहिँ डिस्कस पनि पर्छ अध्यक्षज्यूसँग, र त्यो चाहिँ वास्तविकमा चाहिँ मैले चाहिँ महसुस गर्दै गर्दाखेरि चाहिँ वास्तविकमा जनतालाई पनि यो अनुभूति हुनुपर्छ, जनतालाई पनि यो जानकारी हुनुपर्छ। तथापि यो शब्द मैले यो भनिरहनु पर्ने हो होइन भन्ने कुरा पनि म एउटा चिन्ताको विषय छ। वास्तव यो कमी चाहिँ देखिएको छ। वडा अध्यक्षले संविधानले दिएको अधिकार र काम कर्तव्यसँग सम्बन्धित रहेर उहाँले कति स्टडी गरिरहनु भएको छ र उहाँहरू चाहिँ कति वर्षका लागि चाहिँ अथवा सामान्य जनप्रतिनिधिहरू चाहिँ कति वर्षका लागि चाहिँ निर्वाचन संविधान नेपाल सरकारको नेपाल सरकारको संविधानमा स्थानीय तहको जनप्रतिनिधिहरूको काम कर्तव्य अधिकारमा व्यवस्था भए अनुसारको कति वर्षका लागि आउनुभएको र विशेष त यहाँनिर के छ भन्दाखेरि चाहिँ जनताले हिजोको माओवादीको सङ्घर्ष अथवा चाहिँ आतंक हिसाबले चाहिँ यो जुन चाहिँ जनप्रतिनिधिहरूको के अरे जनताको माग थियो, कमसेकम हिजो चाहिँ सरकारी हिसाबले कर्मचारीहरूले हालीमुहाली गरिरहेको अवस्थामा उहाँहरूको आवाज नपुगिरहेको अवस्थामा जनताले अनुमति गरिरहेको अवस्थामा र सँगसँगै लोकतन्त्र र गणतन्त्रको स्थापना पछाडि नेपालमा तिनवटा सरकारको गठन भयो र तिनवटा सरकारको र तल्लो स्तरमा ग्रासरुटको व्यवस्थापनका लागि स्थानीय सरकारका गठन भए, त्यसभित्र चाहिँ जनताले हाम्रो प्रतिनिधि यत्रो वर्षको ग्याप भयो, त्यस कारणले गर्दाखेरि हाम्रो अनुभूति हाम्रो मनको हाम्रो समस्या बुझिदिनका लागि र प्रत्यक्ष रूपमा हाम्रो बिचबाट नै जनप्रतिनिधिहरू निर्वाचित भएर जानुपर्छ र भन्नका लागि निर्वाचन आयोगले उहाँहरूलाई हामीलाई 5 वर्षको लागि स्टाम्प दिएको लगाएको छ अथवा त्यसो भएको हुनाले चाहिँ कमसेकम जनप्रतिनिधिलाई मेरो अनुरोध के हो भन्दाखेरि हामी 5 वर्षको लागि चाहिँ छाप लगाएर आइसकेको अवस्थामा हाम्रो 5 वर्षको आफ्नो कार्यक्षेत्रभित्र गर्नुपर्ने काम कर्तव्य के हो त त्यसको चाहिँ हामीले 5 वर्षको लागि चाहिँ रोड म्याप तयार गर्नुपर्ने, म 5 वर्षमा चाहिँ प्रत्येक आर्थिक वर्षमा म यति यति यो यो काम गर्छु भन्ने हिसाबले चाहिँ उहाँले त्यसरी गइदिएदेखि चाहिँ मलाई लाग्छ जो विज्ञहरूले अथवा चाहिँ के अरे हाम्रो जुन चाहिँ पार्टीका सर्वोच्च नेताहरूले जुन चाहिँ भन्दै गरेको जनतालाई गएर चाहिँ अब चाहिँ सिंहदरबारको अधिकार चाहिँ गाउँ गाउँमा अथवा जनजनमा छ भन्ने कुरामा चाहिँ म त्यसमा चाहिँ पूर्ण रूपमा 110% म एकदमै विश्वस्त छु त्यो सम्भव हुन सक्छ। र अलिकति मैले यहाँनिर चाहिँ गणेशजी जोड्न चाहे यहाँनिर भन्दाखेरि चाहिँ चाहिँ तपाईँलाई मजाले पनि थाहा होला हिजोको पञ्चायतीको आर्थिक व्यवस्थापनको चाहिँ कुरा हेर्नुहोस् र त्यस पछाडि गाउँ पञ्चायतको हेर्नुहोस् र त्यसको अहिलेको यदि नगरपालिका हाम्रो मेचीनगर नगरपालिकाको हिसाबले हेर्नुहुन्छ भने एक आर्थिक वर्षमा नभएको पनि पोइन्ट आउट गरेर चाहिँ नगरपालिकाले 1,35,00,000 रुपियाँ बजेट विनियोजन गरेको छ होइन र लगभग मेची नगरपालिकाको नगरको पनि समेत बजेटलाई समावेश गर्ने भने तपाईँको मिनिमम 2 करोड रुपियाँ तपाईँको प्रत्येक वडालाई यो बजेट विनियोजन गरिएको अवस्था छ र त्यसले गर्दाखेरि अब चाहिँ यो सोच्नुपर्ने कुरा छ हामी कस्ता के प्रकारले आएका छौँ। वास्तविकमा सदस्यहरूको यहाँ भूमिका चाहिँ संविधानमा नि तपाईँको यो स्थानीय सरकारको नीतिमा नि त्यति साह्रो उल्लेख गरेको अवस्था छैन होइन। अब यो अझै चाहिँ पछि तपाईँले हजुरले बोलाइदिनु भयो भने फेरि यसलाई चाहिँ स्थानीय सरकारको जनप्रतिनिधिहरूको काम कर्तव्य अधिकारको बिचमा कसको के रहेछ भन्ने कुरा पनि त्यहाँ कुरा गरौँला सर। तर वास्तविकमा चाहिँ के छ भन्दाखेरि चाहिँ सदस्यहरूको त्यस्तो खालको भूमिका हुँदैन, तर जहाँनिर जुन वार्डमा चाहिँ अध्यक्षज्यूहरूले उहाँहरूले चाहिँ होइन मलाई 4 जना मान्छे चाहिँ विशेष त मलाई सहयोगको लागि चाहिँ यो व्यवस्थापन गरेको हो र म यो 4 जनालाई चाहिँ विषयगत रूपमा चाहिँ यो म यो जिम्मेवारी दिन्छु र त्यस विषयगत रूपमा चाहिँ म ओभरल्यापको हिसाबले चाहिँ म यसको नेतृत्व गर्छु भन्ने हिसाबले जहाँ जहाँ वार्डमा भएको छ एकदम उदाहरणीय भएको अवस्था छ। यदि तपाईँ 14 नम्बर वार्डमा जानुभयो भने तपाईँ एकदमै उदाहरणीय काम के अरे प्राप्त गर्नु सक्नुहुनेछ, 13 नम्बर वार्डलाई पनि त्यस्तै लिनु सक्नुहुनेछ र 6 नम्बर वार्डलाई लिनु सक्नुहुनेछ, किनकि म न्यायिक समितिको सदस्य भएको नाताले चाहिँ मलाई आदरणीय उपप्रमुखज्यूले 15 वार्डमा चाहिँ विभिन्न कामले गर्दाखेरि खटाइरहनु भएकोले गर्दाखेरि मैले त्यसलाई चाहिँ अनुसरण गरेको अवस्था छ। यसको कन्क्लुजन के चाहिँ हो भन्दाखेरि चाहिँ विशेष त मेरो अध्यक्षज्यूहरूलाई अनुरोध के हो भन्दाखेरि चाहिँ कमसे कम सदस्यहरूलाई पनि साथ लिएर, यो चाहिँ मेरो शरीरको एउटा अङ्ग है, मेरो हातका भुजाहरू है, म त्यसको चाहिँ मोनिटर गर्छु, प्री प्लानिङ गर्छु र म उहाँले गर्दै गरेको कामलाई चाहिँ म अनुगमन गर्छु भन्ने हिसाबले उहाँलाई साथ लिएर भने वास्तविकमा यो चारजना चाहिँ विषयगत समिति अन्तर्गत चाहिँ जिम्मेवारी दिने र खटाउने कुराहरूमा चाहिँ यो सदस्यहरूलाई त्यो व्यवस्था गरेको हो भन्ने चाहिँ मैले महसुस गरेका छु र धेरै साथीहरूको बिचमा सम्बन्ध गर्दाखेरि चाहिँ बडा दुःख पनि लाग्छ यो समस्या आएको अवस्था छ सर।
धन्यवाद छ इन्द्र सर। अन्त्यमा यहाँले संक्षेपमा यो रेडियो सुन्दै गर्नुहुने आम श्रोताहरूका लागि यहाँको तर्फबाट सन्देश के छ?
विशेषतः म सर्वप्रथम मेचीनगर नगरपालिकाको 15 वार्डभित्र बसोबासो गर्ने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई नेपाल सरकारको यो जुन चाहिँ न्याय सम्पादन गर्ने अथवा न्याय निरूपण गर्ने कुरा सन्दर्भमा प्रत्येक स्थानीय सरकारलाई यो एउटा चाहिँ व्यवस्था गरेको छ र त्यस यो संविधानको धारा 217 चाहिँ न्यायिक समितिको व्यवस्था गरिएको छ र त्योभित्र चाहिँ मैले देखिँदै गरेको चाहिँ यसले चाहिँ हाम्रो स्थानीय सरकार बिचमा जो प्रत्यक्ष सरकार भएका मान्छे जो हामी 24 घन्टा चाहिँ एक छिमेकीसँग चाहिँ बसोबासो गर्नुपर्ने उठबस गरिरहनु पर्ने गर्दाखेरि चाहिँ त्यही किसिमको चाहिँ लगभग हामीसँग चाहिँ 15-16 नगरपालिका स्थानीय सरकारको न्यायिक समितिले ठाडै न्याय निरूपण गर्ने अधिकार दिएको छ। त्योभित्र चाहिँ लगभग चाहिँ सम्पूर्ण आमाबा दाजुभाइ दिदीबहिनी अथवा उपभोक्ता सदस्यज्यूहरू अनुरोध के गर्न चाहन्छु भने यहाँहरूको बिचमा जे पनि समस्याहरू हुन्छ त्यो समस्याहरू चाहिँ यदि चाहिँ यहाँले प्रत्येक वार्डमा मेलमिलाप समिति छ अथवा मेलमिलापकर्ता छ त्यहाँ गएर त्यस पछाडि भएन न्यायिक समिति नगरपालिकाको न्यायिक समिति समस्या आइदिनु भयो भने हामीसँग धेरै आर्थिक रूपमा पनि समस्या समाधान हुन्छ, यहाँहरूको पैसा खर्च हुँदैन र दोस्रो कुरो चाहिँ के छ भने चाहिँ हामी चाहिँ एउटा सामाजिक रूपमा चाहिँ समुदायमा बस्ने एउटा प्राणी सचेत प्राणी भएकोले हामीले चाहिँ त्यो सन्दर्भमा चाहिँ होइन हामीले जे जस्तो भए पनि समस्याहरू समाधान गर्नुपर्छ, हामी एक ठाउँमा बस्नुपर्छ र यसले चाहिँ समाजमा चाहिँ मिलेर बस्ने भन्ने कुरामा चाहिँ यो न्यायिक समितिले यसको व्यवस्थापन गर्न सक्छ र सँगसँगै सम्पूर्ण हजुरको तर्फबाट चाहिँ वार्डमा चाहिँ सम्पूर्ण वडावासीहरूले आमा बाबा बुवा दाजुभाइ दिदी बहिनीहरूले जुन चाहिँ मलाई चाहिँ यसले चाहिँ यो मान्छे यतिको मान्छेले केही काम गर्न सक्छ भनेर चाहिँ सबैले विश्वास गर्नुभएको छ। तथापि मैले के कति काम गरेँ गरेन समुदायमा यहाँहरूसँग रहेको छ, यहाँ जनताले मूल्याङ्कन गर्ने कुरा हो। फेरि पनि यहाँले चाहिँ मलाई विश्वास गरिदिनु भएकोमा चाहिँ अझ यहाँले चाहिँ जुनै पनि समस्या पर्छ दिनको 24 घन्टाभित्र चाहिँ कुनै पनि समस्या गर्दाखेरि राहत दिनुहोस्, त्यसको लागि चाहिँ वडावासीहरूलाई सम्झिदिन का लागि म अनुरोध गर्न चाहन्छु। मेरो तर्फबाट जे पनि हुनसक्छ म त्यो चाहिँ मेरो सेवा रहनेछ भन्ने हिसाबले चाहिँ म सेवाका लागि नै आएको, म नेतृत्व गर्न आएको होइन भन्दै यहाँहरूको तर्फबाट चाहिँ म सबै वडावासी नगरवासीहरूलाई चाहिँ शिर निहुराएर चाहिँ सबैलाई धन्यवादका साथ म आफ्नो कुरा यही राख्न चाहन्छु।
धन्यवाद छ इन्द्र सर यो महत्त्वपूर्ण समयका लागि।
धन्यवाद गणेशजी, धन्यवाद धेरै धेरै।
उहाँ हुनुहुन्थ्यो मेचीनगर वडा नम्बर 9 वडा सदस्य तथा न्यायिक समितिका सदस्य इन्द्र प्रधान, उहाँसँग अहिले हामीले कुराकानी गऱ्यौँ। यसपछि हामी उपमेयर मिना पोखरेल उप्रेतीसँग कुराकानी गर्न गइरहेका छौँ र हाम्रो प्राविधिक मित्रले उहाँसँग सम्पर्कको प्रयास गर्दै हुनुहुन्छ। मेचीनगर खबरमा हामी मेचीनगर क्षेत्रभित्र भइरहेका सबै विषयवस्तुहरूलाई समेट्ने प्रयास गर्नेछौँ। योभन्दा अघिल्लो अङ्कमा यहाँहरूले मेचीनगरका नेकपाका अध्यक्ष माधव अरियालसँगको कुराकानी सुन्नुभएको थियो, जनप्रतिनिधिहरूले के गर्दै हुनुहुन्छ, कतिको प्रभावकारी काम भइरहेको छ भन्ने सन्दर्भमा कुराकानी गरेका थियौँ भने आजको अङ्कमा हामी वडा सदस्य वडा नम्बर 9 वडा सदस्य र उपमेयर मिना पोखरेल उप्रेतीसँग कुराकानी गर्न गइरहेका छौँ। मिना पोखरेल उप्रेती मेचीनगर नगर पालिकाका उपमेयर मेची नगरका उपमेयर मीना पोखरेल उप्रेतीसँग हाम्रो टेलिफोन सम्पर्क भइसकेको छ। उहाँसँग मेची नगर नगर क्षेत्रमा भइरहेका पछिल्ला कामहरूका बारेमा कुराकानी गर्नेछौँ र त्यसमा सबैभन्दा पहिला उहाँसँग भारतसँग सीमा जोडिएको ठाउँ समुदायमा कोरोना फैलिराखेको छ। हिजो मात्रै एकजना स्थानीयलाई उपचारका क्रममा कोरोना संक्रमणका कारण मृत्यु भयो भन्ने खबर पनि आइराखेको छ। सुरुदेखि कोरोना भाइरस कोभिड नाइन्टिनको व्यवस्थापन कसरी गर्ने, समुदायलाई संक्रमणबाट मुक्त राख्नका लागि अहोरात्र खटिरहनु भएको छ उपमेयर मीना पोखरेल उप्रेती, उहाँसँग अहिले कोरोना भाइरसको पछिल्लो अवस्थाका बारेमा कुराकानी गर्नेछौँ। उपमेयरज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा। अहिले यहाँले सुरुदेखि नै अहोरात्र खटेर चाहिँ काम गरिरहनु भएको छ यो कोभिड नाइन्टिनको व्यवस्थापनको सन्दर्भमा, देशैभरिका नागरिकहरू पूर्वी नाका भएर आइरहनु भएको छ, उहाँहरूलाई आफ्ना गन्तव्यमा पठाउन पनि कोअर्डिनेसन गरिरहनु भएको छ। हिजो मात्रै एकजनाको मेची नगर क्षेत्रका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भयो भन्ने खबर पनि सुनेका छौँ, पछिल्लो अवस्था के छ बताइदिनुहोस् न।
वास्तवमा नेपाललाई जोगाउने क्रममा मेची नगर नगरपालिकाले महत्त्वपूर्ण भूमिका खेलेको छ भन्ने लाग्दछ। र हामीलाई हिजोसम्म के गर्व थियो भने वास्तवमा मेची नगर नगरपालिका चाहिँ कोरोना भाइरसको कारणले मृत्युको मुखमा जानु परिरहेको छैन। यो सबै हाम्रो अथक प्रयासबाट हो कि स्थानीय सरकार मात्रै होइन सबै सरकारवाला निकायहरूको यो महत्त्वपूर्ण प्रयासले गर्दाखेरि हामी यहाँसम्म आइपुगेका छौँ भन्न लागेको थियो। तर हिजो मात्रै चाहिँ मेची नगरवासी एकजना आमा जो 72 वर्षको हुनुहुन्थ्यो उहाँले ज्यान गुमाउनु भएको दुःखद खबर हामीमा आउँदा हामीलाई पनि दुःखी बनायो। यद्यपि उहाँको वास्तवमा भन्ने हो भने चाहिँ फोक्सोको समस्या अनि टाइफाइडको समस्या भनिरहेका डक्टरहरूले उहाँलाई अलिक फेरि पनि गम्भीर हुँदै गइसकेपछि अलिक शारीरिक रूपमा शिथिल हुँदै गएपछि धरानको घुपा क्याम्पमा लगिएको थियो र मृत्यु पश्चात उहाँको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको भन्ने पारिवारिक सूत्रबाट हामीलाई थाहा भएको छ। र त्यसो गरिरहँदाखेरि हामीलाई के लाग्छ भने अब चाहिँ एकजना गृहिणी जो घरमै बस्नुभएको थियो उहाँमा यो कसरी फैलियो भन्ने कुरा अनुसन्धानको विषय बनेको छ कि 3-4 दिन अगाडि पनि उहाँलाई हस्पिटल चाहिँ एडमिट गरिरहेको अवस्था थियो। त्यस कारण हामी अब यो खोजी र अनुसन्धानको विषय बनाउनेछौँ। यहाँले जसरी क्वेसन गर्नुभएको छ वास्तवमा यो समुदाय प्रति लक्षित भएर उहाँलाई सुरुमै कोरोना भाइरसको सिम्टम देखिएको हो या चाहिँ हस्पिटल गइसकेपछि चाहिँ उहाँ सङ्क्रमित हुनुभयो, यो एउटा रिसर्चको एउटा महत्त्वपूर्ण पाटो रहेको छ। र अहिले पनि के लाग्छ भने मेची नगर नगरपालिकामा समुदाय स्तरमा धेरै कोरोना भाइरसको सङ्क्रमण भइरहेको छैन। हामीले रेन्डमली चाहिँ चेक पनि गरेका छौँ, त्यसै गरेर समुदायमा विभिन्न क्षेत्रहरूमा स्वाब परीक्षणहरू गरेका छौँ र यहाँको क्वारेन्टाइन अत्यन्त व्यवस्थित छ भन्ने लाग्दछ। अहिले पनि हामीले देशैभरिका चाहिँ नेपाली नागरिकहरूलाई मेची नगर नगरपालिकाको होटल क्वारेन्टाइनमा राख्नुपर्ने परिस्थिति र सङ्घीय सरकारको निर्देशन अनुसार हामीले त्यसलाई पनि थप व्यवस्थापन गरेका छौँ। होटल व्यवसाय सङ्घ, राजनीति पार्टी, सङ्घ संस्थाका प्रमुखहरू, नागरिक समाजका आदरणीय व्यक्तित्वहरू, त्यसै गरेर चाहिँ सुरक्षा निकायका प्रमुखज्यूहरू अनि स्वास्थ्यकर्मी सबैको सरसल्लाह र अथक प्रयासबाट चाहिँ होटल क्वारेन्टाइनलाई व्यवस्थित गरौँ भनेर हामी लागेका छौँ र सोही अनुसार होटल क्वारेन्टाइन पनि अहिलेको लागि व्यवस्थित ढङ्गले सञ्चालन गरिरहेका छौँ र देशभरिका आम नेपाली नागरिकहरूलाई 7 दिनसम्म होटलमा राख्ने र नेपाल सरकारको तर्फबाट स्वाब परीक्षण गरेर मात्रै विभिन्न जिल्लाहरूमा पठाउने कामहरू चाहिँ मेची नगर नगरपालिकाको समन्वयमा ती कुराहरू पनि भइरहेको छ। र हामीलाई विश्वास छ, हामीले एकजना आमालाई गुमाउनु परेको छ, हामी दुःखी छौँ, तर पनि अबका दिनहरूमा योतर्फ सचेत हुनको लागि आम चाहिँ नगरवासीहरूमा म हार्दिक तर्फमा अनुरोध पनि गर्न चाहन्छु कि लकडाउनको सम्पूर्ण सुरक्षा चाहिँ कायम राखौँ र आफू सुरक्षित हौँ र अरूलाई सुरक्षित बनाऊ भन्ने थेमलाई सार्थक बनाउनुपर्छ। अब हाम्रो अरू कुनै उपाय छैन, नेपालीहरूको अर्थतन्त्रमा अत्यन्त चाहिँ धराशायी बन्दै गरेको अवस्थामा अहिले हामीले हामी आफू सुरक्षित रहने र अरूलाई सुरक्षित गराउने बाहेकको अर्को विकल्प नभएको कारणले गर्दा त्यसै अनुसार पनि नेपाल सरकारले अहिले लकडाउनलाई सुकुलो बनाइरहेको, सार्वजनिक यातायात लगायत चाहिँ पठन पठन कार्यहरूलाई पनि अब व्यवस्थित गर्दै लानुपर्छ र सधैँभरि कोरोना भाइरस यो कति वर्ष जाने हो कुनै यसको क्राइटेरिया पनि छैन, त्यस कारणले पनि हामी सचेत रहेर अबका दिनहरूमा लकडाउनलाई अलिक खकुलो पार्दै अर्थतन्त्रलाई सब व्यवस्थित गर्दै लानुपर्छ भन्ने सरकारको नीति पनि रहेको छ। र चाहिँ मेतीनगर नगरपालिकामा खास गरी अब चारवटा देशबाट भारत भुटान श्रीलङ्का बङ्गलादेश लगायतका तेस्रो मुलुकहरूबाट आवाज जावत गर्ने यो एउटा खुल्ला नाका भएको कारणले गर्दा हामीलाई विगतमा पनि चुनौती थियो, अवसर पनि थियो र अहिले थप चुनौती र अवसर दुइटै बन्दै गएको छ। यो चुनौतीलाई हामी अवसरको रूपमा परिणत गरेर लाने प्रणका साथ सबै लागिपरेको अवस्था छ मेसीनगर नगरपालिकामा।
उपमेयरज्यू, यहाँहरूले कोरोना भाइरसको सन्दर्भमा त साँच्चै प्रभावकारी कामहरू नै गर्दै गर्नुभएको देखिएको छ। अहिले यो कोरोना भाइरसको सङ्क्रमणपछि सुरुका दिन त हामी सबै साँच्चै धेरै डरायौँ, अहिले यहाँले भन्नुभयो जस्तो अब चाहिँ जनजीवनलाई पनि अलिक सामान्य बनाउनका लागि स्वास्थ्य मापदण्डहरू पुरा गर्नुपर्छ भनेर भनिँदैछ। अहिले अब नगरका गतिविधिहरू चाहिँ नगरका अरू विकास निर्माणका काम, अरू दैनन्दिनका कामहरू, दैनिक प्रशासन सञ्चालनका कामहरू चाहिँ अहिले यथावत रूपमा सबैतिर सञ्चालन भइरहेको अवस्था छ। नगरका सबै वडाहरूमा अथवा कहीँ कहीँ यहाँहरूले क्षेत्रगत रूपमा चाहिँ लकडाउन पनि गर्नुभएको छ, के छ अवस्था?
अहिले हामीले क्षेत्रगत रूपमा लकडाउन हिजोसम्म गरेका थियौँ, तर आज त्यो परिस्थिति छैन। जब समुदायमा फैलिन्छ होइन, हामीले वडागत पनि लकडाउन गऱ्यौँ र क्षेत्रगत रूपमा पनि लकडाउन गऱ्यौँ, जहाँ चाहिँ भिडभाड देखिन्छ होइन, त्यहाँ चाहिँ सामूहिक टेस्ट गर्दै गर्दाखेरि एकजना दुईजनालाई पोजिटिभ देखिँदै गर्दा अब त्यसलाई सब व्यवस्थित गर्नुपर्छ भनेर हामीले लकडाउन गरेका थियौँ। तर अहिले समुदायमा त्यति धेरै फैलिरहेको अवस्था छैन, त्यस कारण हामीले अहिले वडागत लकडाउन र क्षेत्रगत लकडाउनलाई पनि खुल्ला गरेका छौँ। तर हामीले त्यति गर्दै गर्दा पनि अमित्रो जस्तो चाहिँ कोरोना भाइरसको महामारीलाई चाहिँ खुल्ला रूपमा छोडेको अवस्था छैन। आज मेतीनगर नगरपालिकाले पोजिटिभ देखिएका व्यक्तिहरूलाई होम क्वारेन्टाइन राख्नुपर्ने अवस्था पनि छैन, किनभने यसलाई व्यवस्थापन गर्दै जाँदा हामीले सुरुमै पनि अरू नगरपालिकाहरूभन्दा पृथक काम गऱ्यौँ भन्ने लाग्दछ कि मेतीनगर नगरपालिकामा चाहिँ 11 नम्बर वार्ड चाहिँ साबिक ढाइगनमा चाहिँ हामीले आइसोलेसन सेन्टर पनि खोलेका छौँ र त्यहाँ चाहिँ प्रदेश मन्त्री माननीय सामाजिक मन्त्रीज्यू पनि आउनुभएको थियो, उहाँको निरीक्षण र निर्देशनमा प्रदेश सरकारको पनि केही सहयोगमा हामीले आइसोलेसन सेन्टर खोलेका छौँ। र अहिले मेसीनगरवासीलाई पोजिटिभ देखिँदै गर्दाखेरि हामीले गोडगाउँ धरान घोपा र विराटनगरका आइसोलेसन सेन्टरहरूमा पठाउनु पर्ने अवस्था रहेको छैन। जब उहाँहरूलाई कुनै पनि सिम्टमहरू देखिन्छ तब हामी त्यो ठाउँहरूमा आइसोलेसन सेन्टर व्यवस्थित उसमा चाहिँ पठाउँछौँ भेन्टिलेटर र आइसियु भएको ठाउँमा, होइन भने सिम्टम नदेखेका नगरवासी तर पोजिटिभ भएका नगरवासीहरूलाई हामीले धाइगनको 11 मेतीनगरको 11 नम्बर वार्डमा चाहिँ राख्ने व्यवस्थापन गरेका छौँ र उहाँहरूलाई अत्यन्त व्यवस्थित ढङ्गले हामीले व्यवस्थापन गरेका छौँ भन्ने लाग्दछ। उहाँहरूको खानाका कुराहरू, अन्य सेनिटाइजरका कुराहरू, सुरक्षाका कुराहरूलाई हामीले पृथक ढङ्गले अन्य क्वारेन्टाइनवासीहरूभन्दा थप पृथक ढङ्गले राखेका छौँ र उहाँहरूलाई जित्ने क्षमता युक्त खानाहरू अथवा कोरोना भाइरसलाई जित्ने गरेको पौष्टिक आहारहरूको पनि हामीले व्यवस्था गरेका छौँ। त्यसै गरेर महिलाहरूलाई थप चाहिँ छुट्टै महिला क्वारेन्टाइन पनि राखेका छौँ। त्यस्तै गरेर आइसोलेसन सेन्टरमा पनि हामीले महिलाहरूको लागि छुट्टै व्यवस्थापन गरेका छौँ। र अहिले मेची नगर नगरपालिकाको विकास निर्माणका कामहरू लगभग हामीले असार 25 गतेसम्ममा नगरसभा सम्पन्न गरिसक्दै गर्दाखेरि अब चाहिँ विकास निर्माणका कामहरू द्रुत गतिमा अगाडि बढाउनु पर्ने अवस्था आएको छ। अहिलेसम्म हामी चाहिँ किताब प्रकाशन र योजनाहरूलाई थप व्यवस्थापन गर्नको लागि लागिरहेका छौँ र अहिलेको स्थिति हामीले उपभोक्ता समितिहरू गठनको प्रक्रियामा तुरुन्तै लाग्नेछौँ र सम्झौताको प्रक्रियामा अगाडि बढिसकेपछि विकास निर्माणका कामहरूलाई अगाडि बढाउनेछौँ र विकास निर्माणको कामलाई बाधक बनाउनु हुँदैन यो भाइरसको कारणले भन्ने कुरामा मेची नगर नगरपालिका सचेत छ भन्ने लाग्दछ।
उपमेयरज्यू, यहाँको नेतृत्वमा एउटा टोली चाहिँ दमक नगरपालिकामा के गर्दै हुनुहुँदो रहेछ भनेर अनुभव आदान प्रदानका लागि पुग्नु भएको खबर हामीले प्रसारण पनि गरेका थियौँ, यहाँ जानुभएको थियो। दमक र मेची नगरको कामहरूको यहाँले मूल्याङ्कन गरिरहँदा उहाँको घर बुझ्नुभयो, आफ्नो नगरमा गरिरहनु भएको छ, के पाउनुभयो? एक अर्का बिचमा चाहिँ यसरी भ्रमण गरेर अनुभवहरू आदान प्रदान गर्दा कार्य सम्पादनका लागि के सहयोगी हुने ठान्नुभयो अथवा यहाँलाई के अनुभूति भयो उपमेयरजी?
धन्यवाद सर। यो चाहिँ नितान्त सामूहिक रूपमा हामी गए पनि एउटा चाहिँ के हुँदै रहेछ नगरपालिकाको तर्फबाट जाउन त भन्ने एकदमै छोटो डिस्कसनको बावजुद हामी त्यहाँ गएका थियौँ र थुप्रै लगभग 2 घन्टाभन्दा बढी हामीले छलफल गऱ्यौँ। आदरणीय व्यक्तित्व मेयर साहेब, त्यसै गरेर उपप्रमुखज्यू दुवैजनासँग हामीले धेरै छलफल गऱ्यौँ र त्यहाँको चाहिँ संरचनादेखि लिएर थप व्यवस्थापकीय पक्ष संस्थालाई कसरी व्यवस्थापन गर्न सकिन्छ अथवा हामी सबैको आचार संहिताका बारेमा चाहिँ हामीले बनाउनु पर्ने ऐनहरू, कार्यविधिहरू, नियमावलीहरू, यी यस्ता विषयहरूमा चाहिँ कुराकानीहरू भए मेची नगर नगरपालिकाको आफ्नो ढङ्गले चलिरहेको अवस्था र दमक नगरपालिकाको आफ्नो हिसाबले स्थानीय सरकारको तर्फबाट गरिने कामहरूलाई हामीलाई दिएको स्थानीय तहलाई दिएको अधिकारहरू चाहिँ के कति सम्पन्न गर्न सक्यौँ र आफ्ना अधिकारहरूलाई कसरी अगाडि बढाउन सक्यौँ र हामी बिचमा के कमी कमजोरीहरू छन्, अहिलेसम्म 3 वर्ष व्यतीत गर्दै गर्दाखेरि चाहिँ हाम्रा कमी कमजोरीहरू के रहे र आगामी दिनमा के गर्नुपर्छ भन्ने विषयमा चाहिँ गम्भीर ढङ्गले छलफल र सहकार्यको रूपमा हामीले डिस्कसहरू पनि गऱ्यौँ डिस्कसन। त्यस पछाडि मलाई आफूलाई व्यक्तिगत रूपमा के लागेको छ भने दमकबाट मेची नगर नगरपालिकाले सिक्नुपर्ने थुप्रै पाठहरू छन्। यद्यपि मेची नगर नगरपालिकाबाट पनि दमकले सिक्नुपर्ने कुराहरू रहेछन्, हामीले त महसुस गऱ्यौँ। दुईटा नगरपालिकाको चाहिँ आदान प्रदानका सुझावहरूको अथवा चाहिँ यहाँका कार्यक्रमहरूको सहकार्य गर्दै गर्दाखेरि ती कुराहरू प्राप्त गरे। तर मलाई चाहिँ के लाग्यो भने दमक नगरपालिका चाहिँ यो क्षेत्रमा चाहिँ एनका कुराहरू बनाउने नियमावली र चाहिँ कार्यविधिहरू बनाउने कुरामा मेची नगर नगरपालिकाभन्दा केही अगाडि रहेछ भन्ने हामीले महसुस गऱ्यौँ। त्यसै गरेर संस्थालाई व्यवस्थापन गर्ने कुराहरूमा चाहिँ हामीले के कति कमजोरी गऱ्यौँ र हाम्रा चाहिँ फाँटहरू त्यसै गरेर अन्य चाहिँ कर्मचारी व्यवस्थापनदेखि लिएर हरेक कुराहरू संस्थागत व्यवस्थापनहरू के कस्ता भए भनेर हामीले डिस्कस गऱ्यौँ र त्यहाँ चाहिँ 2 नगरपालिकाहरूको बिचमा हेर्दाखेरि चाहिँ मलाई चाहिँ के महसुस लाग्यो भने दमक नगरपालिका अलिक बढी व्यवस्थित ढङ्गले चलेको हो कि भन्ने महसुस लागेर त्यहाँका कुराहरू यहाँ ल्याउने काम गरिएको छ र कार्यान्वयनको पक्षमा जानको लागि हामी 1-2 दिनभित्रैमा कार्यपालिका स्तरीय छलफल सहकार्य र ती कुराहरूको चाहिँ अनुभवहरूका त्यहाँ भएका संस्थागत विकास कुराहरूमा पनि डिस्कसन गर्ने गरेको एउटा चाहिँ हामीले प्रोग्रामै राखेका छौँ र भोलिका दिनमा नेतिनगर नगरपालिकाका कार्यपालिका सदस्यज्यूहरूसँग चाहिँ बमक नगरपालिकाका कुराहरूलाई लिएर हामी थप छलफल गर्ने कार्यक्रममा छौँ।
उपमेयरज्यू, हामीले यी त अहिलेसम्म गर्दै गरेका कामहरूको कुरा गऱ्यौँ, हिजो मात्रै पनि भद्रपुर र मेचीनगर जोड्ने ठाउँमा चाहिँ भौतिक संरचना निर्माण गर्ने गरेको कुरामा, विकास निर्माणका काम गर्ने गरेको कुरामा यहाँहरू बसिरहनु भएको खबरहरू, हामीले यहाँहरूले चाहिँ काम प्रारम्भ गराएको खबरहरू हेरेका थियौँ। अहिले सङ्घ र प्रदेश सरकारहरूबाट प्राप्त योजनाहरू, त्यहाँका माननीय ज्यूहरूले चाहिँ यहाँका लागि योजना भनेर लबिङ गरेर ल्याउने योजनाहरूको अवस्था के छ, कस्तो कामहरू भइराखेको छ?
धन्यवाद छ। हिजो मात्रै हामीले भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाको 14 नम्बर वार्ड स्थित एउटा जो चाहिँ पारिपट्टिबाट हेर्नुहुन्छ आउन सक्नुहुन्न, वारिपट्टबाट हेर्नुहुन्छ भद्रपुर जान सक्नुहुन्न, त्यो खालको एउटा घना बस्ती अनि पुलको चाहिँ पुल नभएको कारणले गर्दा एकअर्कालाई वरिपरिबाट चाहिँ हेर्नुपर्ने परिस्थिति जुन जटिलता थियो, केही अप्ठ्यारो पर्दाखेरि वरि आउन नसक्ने, केही अप्ठ्यारो पर्दा पारि जान नसक्ने अवस्था थियो, त्यसको लागि माननीयजीहरूले अत्यन्त महत्त्वपूर्ण प्रयासका साथ योजना ल्याउनु भएको छ र त्यही योजना त्यही पुलको उद्घाटन गर्न हामी मेचीनगरपालिकाका माननीयज्यूहरू त्यस्तै गरेर भद्रपुर नगरपालिकाका प्रमुखज्यू को संयुक्त चाहिँ मेची नगरपालिकाका प्रमुख उपप्रमुख लगायत सबैको संयुक्त उसमा चाहिँ हामीले चाहिँ उद्घाटन गर्छौँ र यहाँको परिस्थिति हेर्दाखेरि जस्तोमा सङ्घ प्रदेश र नगरको तिनवटै चाहिँ एउटा तिनटै तहको सहकार्य सहजीकरण को कारणले गर्दाखेरि मेचीनगर नगरपालिकामा ठुला योजनाहरू चाहिँ गौरवका योजनाहरू पनि कतिपय चाहिँ सञ्चालन भइरहेका छन् र मलाई लाग्छ आगामी दिनमा अझै बढी हामीले कसरत गर्नुपर्दछ। अहिले यो कोरोना भाइरसको महामारी नभएको भए सायद मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकैसँग पनि सीमा जोडिएका अन्य नगरपालिका गाउँपालिकाहरूसँग पनि हामीले सहकार्य गरेर धेरै कामहरू गर्न सक्थ्यौँ भन्ने लागेको थियो र गर्नुपर्छ भनेर हामीले सहकार्यको बाटो पनि अगाडि बढाइसकेका थियौँ, तर यो महामारीको कारणले गर्दाखेरि हामीलाई थुप्रै योजनाहरूलाई डिस्टर्ब भइरहेको छ कि सङ्घीय सरकार चाहिँ बजेट र प्रदेश सरकारको बजेटहरू जुन आउनुपर्ने हो ती बजेटहरू पनि कोरोना भाइरसको कारणले गर्दाखेरि कतिपय न्यून हुँदै गएको अवस्था छ र विगतका वर्षहरू जस्तो नआउने सङ्केत हामीले बुझिसकेका छौँ, नआएका कुराहरू पनि छन्। त्यस अर्थमा केही न केही विकास निर्माणमा चाहिँ हामीलाई बाधा पुगेको छ, तरै पनि यो बाधाको बावजुद पनि माननीयज्यूहरूको जुन प्रयास पहल छ यसले मेचीनगर नगरपालिकाको विकास निर्माणमा ठुलो असर नगर्ला भन्ने लागेको छ र आगामी दिनमा पनि नगरपालिकाको तर्फबाट र माननीयज्यूहरूको तर्फबाट हामी संयुक्त प्रयास गरेरै जानेछौँ र विगतमा पनि गएका छौँ भन्ने लाग्दछ।
उपमेयरज्यू, यो धुलाबारी क्याम्पसमा चाहिँ यहाँहरूले डिप्लोमा तहको प्राविधिकहरू अध्ययन गराएर प्राविधिकहरू उत्पादन गर्ने गरेको जुन कामहरू सुरु गर्नुभएको छ, यो चाहिँ के सोचेर यहाँहरूले सुरु गरिरहनु भएको छ? अन्त चाहिँ भन्छन् यो डिप्लोमा तहतिर के हाम्रो चाहिँ माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको हो, हामीले त्यति गर्छौँ भन्ने गरेको पनि धेरै ठाउँमा बुझाइ सोचाइ पाइन्छ। यहाँहरू चाहिँ त्यहाँभन्दा पनि एक स्टेप अलिक अगाडि बढेर प्राविधिक जनशक्ति चाहिन्छन्, चाहिएको शिक्षा यहीँ प्राप्त गर्नुपर्ने गरेको हाम्रो नगरका बासिन्दालाई बालबालिकाहरूलाई चाहिँ हामी दक्ष बनाउँछौँ भनेर लाग्नु भएको छ, यो सोच कसरी आयो र अहिले के गर्दै हुनुहुन्छ?
धन्यवाद छ। यो हाम्रो एउटा गौरवको योजना पनि थियो विगतमा र हामीलाई के लागेको छ भने अबका बालबालिकाहरूले चाहिँ एउटा किताबी ज्ञान मात्रै लिएर हुँदैन र सर्टिफिकेट लिएर चाहिँ एउटा व्यावहारिक शिक्षा छैन भने सर्टिफिकेटको कुनै अर्थ रहँदैन भन्ने लाग्दछ र अहिले जुन खालको एउटा शिक्षामा संरचनाहरू भइरहेको छ, जस्तो एसी 11-12लाई माध्यमिक जुन खालको राज्यले नै एउटा संरचनागत हिसाबले जुन सोच अगाडि बढाइरहेको छ, यसले के लाग्दछ भने सर्टिफिकेट ठुलो कुरा होइन, तर हाम्रो चाहिँ व्यवहारिक शिक्षा प्राविधिक शिक्षा नै ठुलो कुरा हो भन्ने लाग्दछ। अबका जनशक्तिले उत्पादन विद्यार्थीहरू जति पनि उत्पादक हुनुहुन्छ उहाँहरूलाई अब आय आर्जनको पाटोमा र व्यवहारिक शिक्षाको पाटोमा नलाग्ने हो भनेदेखि चाहिँ यो शिक्षाको अर्थ रहँदैन भन्ने हिसाबले जसरी राज्य लागिरहेको छ त्यसरी नै हामीलाई पनि विगतदेखि नै त्यो सोच आइरहेको थियो। तर कसरी जाने भन्ने कुरा विगतको वर्ष पनि हामीले यो सोचेर सङ्घीय सरकारलाई घटघटेका थियौँ, यद्यपि हामी समय व्यतीत भइसकेको अलिकति ढिलो भइसकेको कारणले गर्दा विगतको वर्ष हामी जान सकेनौँ र यो वर्ष पनि चाहिँ हामीलाई अब कहाँ के गर्ने भन्दै गर्दाखेरि धुलाधडीको आफ्नो संरचनालाई हामी ध्वस्त पार्दैनौँ, त्यो ध्वस्त पार्ने गरेको होइन। त्यहाँ जसरी धुलाधडी क्याम्पस सञ्चालन छ त्यो सञ्चालन भइरहन्छ, तर त्यही धुलाधडी क्याम्पसको 7 बिघा जग्गामा 5 बिघा जग्गा चाहिँ मेटीनगर नगरपालिकालाई हस्तान्तरण गर्ने गरेको सम्झौता भएको छ र त्यो क्याम्पस सभाले चाहिँ अहिले समिति मार्फत हस्तान्तरण गर्ने निर्णय सहित मेटीनगर नगरपालिकालाई 5 बिघा जग्गा हस्तान्तरण गर्ने निर्णय भएको छ र क्याम्पस सभाले त्यसको टुङ्गो लगाउने गरेको निर्णय गरेर हामीलाई कागजपत्रहरू दिइसक्नु भएको छ। त्यसैलाई फरवर्ड गरेर माथि चाहिँ सिटिभिटी अन्तर्गत हामीले प्राविधिक शिक्षाहरू ल्याउने कामहरू गरेका छौँ र अहिलेलाई हामीले 2 विषय मात्रै प्राप्त गरेका छौँ, तर हामीले 4 विषयहरू चाहिँ त्यहाँ समाविष्ट गरेका छौँ। चाहिँ आइटी र अन्य पशु प्राविधिक कृषि सम्बन्धी चाहिँ सबै कुराहरू व्यवस्थापन गर्नको लागि विषयगत हिसाबले हामीले 4-5 विषय पढाउनु पर्दछ भनेर हामीले डिमान्ड गरिरहेका थियौँ र भोलिका दिनहरूमा ती कुराहरूलाई पनि हामी समाविष्ट गर्ने गरी अगाडि बढेका छौँ र हाम्रो सोच हाम्रो लक्ष्य अनुसार त्यही विद्यार्थीहरूको पनि क्राइटेरिया छ, त्यो क्राइटेरियालाई मिट गरेन भने पनि हामीले वडागत हिसाबले अहिले को हकमा निरन्तरता दिने गरी जो चाहिँ नानीहरू चाहिँ पारिवारिक रूपमा त्यो पढ्नको लागि असक्षम हुनुहुन्छ, उहाँहरूको आर्थिक स्थिति छैन, त्यस्ता नानीहरूलाई हामीले छात्रवृत्तिको पनि व्यवस्थापन गरेका छौँ। त्यसै गरेर वडागत हिसाबले चाहिँ 1 वा 2 नानीहरूलाई नगरपालिकाको तर्फबाट पढाउने हो कि भनेर हामीले त्यो कुराहरूको पनि डिस्कसन गरिरहेको अवस्था छ र भोलिका दिनमा त्यसलाई पनि निर्णय गरेर हामी लाग्नेछौँ र प्रत्येक वार्डबाट 2 या 3 प्राविधिक विद्यार्थीहरू 3 वर्ष कोर्समा हामीले उहाँहरूलाई उत्पादन गर्न सक्यौँ भने नगरको विकास निर्माणको लागि पनि र प्रविधिमा पहुँच पुर्याउनको लागि आइटीबाट पनि नानीहरू चाहिँ सक्षम भए भने त्यसले पनि हामीलाई पूर्वाधार विकासको एउटा पाटो छ, त्यसै गरेर प्रविधि विकासको अर्को पाटो दुइटै पाटोबाट चाहिँ मेटीनगर नगरपालिका सबल र सक्षम हुन सक्छ भन्ने हेतुका साथ हामीले कार्यक्रमलाई अगाडि बढाएका छौँ र अबको केही दिनमै हामी चाहिँ त्यो सुचारू गर्नको लागि प्रक्रियागत हिसाबले हामी लाग्नको लागि निर्णय पनि गरिसकेका छौँ र हाम्रो मेटीनगर नगरपालिकाको अब प्रविधिमा पहुँच राख्नुपर्छ, व्यावहारिक शिक्षामा पहुँच राख्नुपर्छ भन्ने उद्देश्यलाई चाहिँ साकार बनाउनको लागि त्यो कामहरू थालनी गरिएको हो।
हामी रेडियो भिजनको मेचीनगर खबरको अन्त्य अन्त्यतिर छौँ। उपमेयरज्यू, अन्त्यमा मैले क्वेसन सोध्न छुटाएका थुप्रै विषयवस्तु छन् मेचीनगरले गरिरहेका, अन्त्यमा उपमेयरको तर्फबाट यहाँको तर्फबाट यो रेडियो सुन्दै गर्नुहुने आम श्रोताका लागि संक्षेपमा सन्देश चाहिँ के छ?
धन्यवाद छ, सबैभन्दा पहिला त रेडियो भिजन परिवारलाई यो अवसर दिनुभएकोमा र यो अवसर प्रदान गर्दै गर्दा चाहिँ सम्पूर्ण रेडियो भिजन सुनिरहनु भएका महानुभावहरू आदरणीय व्यक्तित्वहरूलाई म हार्दिकपूर्ण अनुरोध के गर्न चाहन्छु भने आज पनि हामी विश्व महामारीको अवस्थामा छौँ र नेपाल अझै बढी गम्भीर मोडमा जाँदै गरेको स्थितिमा यसलाई अघि पनि मैले भने आफू सुरक्षित रहँ र अरूलाई सुरक्षित राखौँ भन्ने थिमलाई साकार बनाऊ एउटा कुरा र अर्को कुरा भनेको अब यसबाट डराउने भन्दा पनि यसलाई चाहिँ सजग र सहज सजगता अप्नाउँदै सरल जीवनशैलीहरू सहज परिस्थितिहरूलाई सिर्जना गर्नको लागि आफ्नो ठाउँबाट सबै क्रियाशील हौँ सबैको सम्मानजनक चाहिँ सहयोग रहोस् र विकास निर्माणका कामदेखि लिएर हामी बिचमा नजिकै आएको नेपालीहरूको महान पर्व विजयदशमी पनि आउँदैछ यसलाई पनि सम्पन्न गर्नको लागि चाहिँ हाम्रो बिचमा चुनौती र अवसर दुइटै रहेको छ यसलाई पनि सामना गर्दै आम नगरवासीहरूको साथ सहयोग रहनेछ र चाडबाडको नाममा थुप्रै व्यतिथिहरू पनि हामी बिचमा सिर्जना हुन्छन् कि बजार अनुगमनका कुराहरूदेखि लिएर बजारमा आकाशिन्दो महँगीहरूका कुराहरू यसलाई पनि व्यवस्थापन गर्न यहाँहरू सबैको साथ सहयोग रहनेछ भन्ने कुरा राख्दै यो महत्त्वपूर्ण कार्यक्रममा उपस्थित सुझावहरू दिने अथवा आफ्ना विचारहरू राख्ने अवसर दिनुभयो साथीहरू सुझाव भन्दा पनि यसको लागि रेडियो भिजन परिवारलाई पुनः हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद छ उपमेयरज्यू यो महत्त्वपूर्ण समयका लागि। उहाँ हुनुहुन्थ्यो मेचीनगर नगरपालिकाका उपमेयर मिना पोखरेल उप्रेती। मेचीनगर क्षेत्रमा भइरहेका पछिल्ला कामहरूका सन्दर्भमा कुराकानी गर्दै आजको मेचीनगर खबरमा हामीले मेचीनगर नगरपालिका वडा नम्बर 9 सदस्य तथा न्यायिक समिति सदस्य इन्द्र प्रधान र मेचीनगर नगरपालिकाका उपमेयर मिना पोखरेल उप्रेतीसँग कुराकानी गऱ्यौँ। उहाँहरूले गर्दै गर्नुभएको नगरले गर्दै गरेको कामहरूका बारेमा कुराकानी गऱ्यौँ। अर्को हप्ताको मङ्गलबार बिहान 8 यसै गरी मेचीनगरसँग सम्बन्धित विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।